नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विगत तीन श्रृंखलादेखि कृष्ण अविरलको उपन्यास लालचुडीको वाचन सुन्दै आएका छौं। गएको साता हामीले लालचुडीको तेस्रो श्रृंखलासम्म आइपुग्दा ज्योतिका लागि बिहा गर्ने केटो भेटिन सकेका छैनन्। अब के हुन्छ सुनौ कृष्ण अविरलको उपन्यास लालचुडीको चौथो श्रृंखला पृष्ठ 40। हजुरले खोजेको केटो टाटा सुमो लिएर आयो। केटासँग चारजना पुरुष र दुईजना आइमाई पनि आए, मोटो मोटो ज्यान भएका। एउटीको कपाल मुसाको पुच्छर जस्तो, एउटीको चाहिँ थाइकट। सायद मुसाको पुच्छर जस्तो कपाल हुने केटाकी भाउजू हुनुपर्छ। डन्डी फोरले अनुहार भरिएको देखिन्थ्यो। अर्की चाहिँ सायद केटाकी दिदी थिए। गालामा पोतोको दाग थियो, घुम्टोभित्रैबाट मैले देखेँ। उनीहरू दुवैका हात लालचुडीले भरिएका थिए। त्यस बेलासम्म मलाई चुरा लगाउने रहर पटक्कै थिएन। त्यो उमेरसम्म मैले घडी बाहेक नाडीमा केही लगाइन पनि, तर त्यस बेला मेरा आँखा भने घरिघरि उनीहरूकै हातमा चुडीमा पुग्थे। सायद उनीहरूको अनुहारमा ठाडो हेर्न नसकेर पो हो कि मलाई उनीहरूको हातको चुरा सुमसुमाउन मन लाग्यो। अनौठो ढङ्गबाट चुडीप्रति मोह जाग्न थाल्यो। उनीहरूले मलाई निकै बेर निहालेर हेरे, आपसमा खासखुस गरे। त्यसपछि मेरो छेउमा आएर बसे दायाँ बायाँ अनि सोध्न थाले, पुलिसले कैदीसँग बयान लिएको शैलीमा, क्याम्पस र साथीहरूका विषयमा। लड्का सङ्गत या बाँड्छन् कि न, लड्की सङ्गत हि के बा, कबोकाल सिनेमा देखे जालो कि न, केटा साथीहरू छन् कि छैनन्, केटी साथीहरू को को छन्, सिनेमा हेर्न जाने गरेको छ कि छैन, आदि इत्यादि। मैले पनि नडराई उत्तर दिइरहेँ। मलाई लाग्यो उनीहरू केटे साथीहरूको माध्यमबाट मेरो चरित्र पहिलाउन चाहन्छन्। पढ्के का कर्के सोच बा, पढेर के गर्ने विचार छ? कुराकानीको सिलसिलामा केटाको दिदी चाहिँले सोधी। मिली त नोकरी गरिन्, पाएँ भने जागिर गर्छु, मैले संक्षिप्त उत्तर दिएँ। घरकै पतोह नोकरी गरे जाई त दुलाह आ सासू ससुरकी रेखदेख कैसे हो के सकी? घरकी बुहारी नै जागिर खान हिँडेपछि श्रीमान सासू ससुराको कसरी रेखदेख हुन सक्छ? केटाकी भाउजूले पालै पालो आमाको बिना झुक र मेरो अनुहारतिर हेर्दै असन्तोष ओकली, मानौ उनीहरूले मन पराएर बिहे भएको खण्डमा ऊ मलाई आफ्नी दासी बनाउन चाहन्थे। नोकरी करे के इच्छा राखल त निमन बा, त बाकी अविन के अब जमाना में नोकरी मिलल बहुत मुश्किल बा। सोर्स फोर्स बिना सीडीओ अफिस में नागरिकता त ना बनेला। जागिर खाने इच्छा राख्नु त राम्रो कुरा हो, तर अहिलेको जमानामा जागिर पाउन साह्रै मुश्किल छ। सोर्स फोर्स बिना जिल्ला प्रशासनमा नागरिकता त बन्दैन। केटाको छेउमा बसेको एउटा अद्वैंशी पुरुषले धोद्रे स्वरमा भाषण छाड्न थाल्यो। उसको नाक बजारबाट आएको फोहोर नालीको पानी छेक्न बनाइएको खेतको आली जस्तो थियो। ऊ सायद केटाको काका थियो। फुपूले एकछिन अघि आमासँग कुरा गरे अनुसार ऊ ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा समाजशास्त्र पढाउँथ्यो। त्यही बेला घर अगाडि फुलबारीमा दुईटा कुकुर कल्याङ मल्याङ गर्दै आपसमा भाँड भैलो मच्छाउन लागे, भित्रको कुराकानीमा बाधा हाल्ने गरी। त्यही बेला आमा आतिदै बाहिरिनु भयो, कुकुर खेदाउने आग्रह गर्दै, तर कसैले टेर्नन्, जबकि मूल ढोका र बाहिर मान्छेको खाँचो थिएन। अन्ततः कुकुर मोहनलालले दपायो। उसको आवाज चिनेपछि मैले उसलाई मनमनै धन्यवाद दिएँ। मूल ढोकाबाट भित्र पस्दै गर्नुभएकी आमाको अनुहार पुलुक्क हेरे। पुरै निन्याउरो थियो। उता दोद्रेश्वरवालाले क्याम्पसको प्रसङ्ग झिकेर आफ्नो बखान छाट्न थालिहाल्यो। उसको गफ सुन्दैखेरि मलाई त्यो मान्छे ठिक चरित्रको हो जस्तो पटक्कै लागेन, लोभी र दम्बी जस्तो लाग्यो। उसको उपप्राध्यापक पद पनि बाँदरको गर्दनमा मोतीको माला भने जस्तै लाग्यो। मैले आफैसँग प्रश्न गरेँ, यस्तो चरित्रको मान्छेले आफ्ना विद्यार्थीलाई कसरी समाजशास्त्रीय ज्ञान दिएला। त्यसै बेला केटाकी दिदी र भाउजूले मलाई लुगा सार्न मिल्ने हदसम्म माथि सारेर शरीर देखाउन भने। छक्क परे। उनीहरूका कुरा सुनेर मलाई भावुन्न भएर आयो। कुरै नसुने चाहिँ गरी अटेर गरेर बसे। हामी त उगार होजा कके कहाँ कहत बानी सब त देखावै हो के तक देखाउनु कहल बानी छन्। हामीले तिमीलाई नाङ्गै हो कहाँ भनेको हो र देखाउनु मिल्नेसम्म देखाउ पो भनेको हो त। प्राध्यापक भनाउँदोले कुराको चिल्लो घस्यो। केटो चाहिँ मुसु मुसु हाँस्दै देब्री हातका औँला दाहिने हातले पड्काइरहेको थियो। मैले फेरि आमाको मुखमा हेरेँ। पान्साभित्र पस्ने ढोकाको छेउमा उभिनु भएकी उहाँको अनुहार एकदमै मलिन थियो। रुना रुना जस्तो गर्दै हुनुहुन्थ्यो। मोहनलाल पान्साभित्रबाट नाङ्लोमा केही सामान दिएर खाना पकाउने ठाउँतिर जाँदै थियो। यहन जिद्दिया लैकी से एकर जिन्दगी कैसे चले सके, यस्तो अटेरी मान्छेसँग यसको जिन्दगी कसरी चल्न सक्ला र। छेउको कुर्सीमा बसेको एउटा पुरुषले प्याच्छ भन्यो। उसको स्वर सुन्नसाथ मेरो तालुबाट धुवाँ छुट्ला जस्तो भयो। मैले उसको अनुहारमा रिसले पुलुक्क हेरेँ। उसको अनुहार मलाई हेर्न आएको केटाको अनुहारसँग मिल्दोजुल्दो थियो। अनुमानमा ऊ केटाको दाजु थियो। बाहिर भोजका लागि आगो बालेका ठाउँबाट धुवाँको मुस्लोभित्र बस्यो। मलाई उकुस मुकुस भएर आयो। केटाले पनि गोजीबाट रुमाल झिकेर मुख छोप्यो। जा धुवाँ चारो ओर चाहिँ घेरदेल डाउन। धुवाँले उकुस मुकुस भयो। पिनाजु रुमालले नाकमुख सब्दै बाहिरिनु भयो। यता बेसी लोकके बीचमा उनका के असहज महसुस भयो। यति धेरै लोक्ने मान्छेहरूका बीचमा अप्ठ्यारो लागेको हुनुपर्छ। एकछिन सोचिसकेपछि केटाको दिदी चाहिँले आफै सजिलो उपाय झिकी अर्को कोठाभित्र गएर उनीहरू दुइटीले मात्रै हेर्ने। बाँकी रोगी पहिले एन्टी देखल जाए कि, तर त्योभन्दा पहिला पाइतालाई चाहिँ हेर्ने हो कि, प्राध्यापक भनाउँदोले भन्यो। म दिक्क भइसकेकी थिएँ। एकपटक केटाको अनुहारमा हेरेँ। ऊ मैला हेरेर मुसु मुसु हाँसिरहेको थियो, विजयी मुस्कान। मलाई सोध्न मन लागेको थियो, हाम्रो गोडके एन्डी देखेसे पहिले लैकाके खुन जाँच कहिल जाए कि, ड्रग्स वक्स लिहल वा एचआइभी मैल वा कि। मेरो पाइतालाई हेर्नुभन्दा पहिला केटाको रगत चाहिँ जाँच गरी हेरौँ न, ड्रग लिएको वा एचआइभी नै भएको छ कि। तर त्यसरी सोध्नु संस्कार विपरीतको कुरा हुन्थ्यो। बवाल म चिन्न सक्थ्यो। म माथि अशिष्टको लाञ्छना थपरिन्थ्यो। मेरो मनले भनिसकेको थियो पक्कै पनि उनीहरूले मलाई मन पराउँदैन। मन पराइहालेर बिहे भइहाल्यो भने पनि यो केटाको परिवारसँग जीवन गुजार्न सक्दिनँ। त्यसैले मैले उनीहरूबाट उम्किने उपाय खोजेँ। तिनीहरूले जे भन्छन् सबै मानिदिने निष्कर्षमा पुगेँ। उनीहरूले देखाउन मिल्नेसम्मका भित्री अङ्ग हेर्न जानुभन्दा पहिला मलाई खुट्टा भिजाएर आएर पैतालाको छाप देखिने गरी भुइँमा हिँड्न भने मैले त्यसै गरिदिएँ। मेरो लागि यो जीवनकै पहिलो अनुभव थियो। रंगी सारी गुलाबी चुनरिया रे, मोहे मारे नजरिया सबरिया रे, मोहे मारे नजरिया सबरिया। तर मेरा पाइताला हेर्न साथ उनीहरूको अनुहार चटपटेवालाले निचोरेर मिल्काएको निबुको खोस्टो जस्तै भयो। उनीहरू एक आपसमा मुखामुख गर्न लागे। प्राध्यापक भैटोपलेको केटाको काका भनाउतोले म र मेरो परिवारको आत्मसम्मानको समेत ख्यालै नगरी प्याच्चे भन्यो, खडाउ जैसन गुड भइल लैकीके लैकीसे इन्जिनियर पढल हमर भतिजाकी बिहा हो के नक्सकी। खडाउ खुट्टी भएका यस्ता केटीसँग इन्जिनियर पढेको भतिजको बिहे हुनै सक्दैन। कसरी भन्न सकेको होला, आफ्ना छोरीचेली नै छैनन् भन्ने जस्तो गरी। ती शब्द सुन्नासाथ मलाई फेरि एकपटक भावुन्न भएर आयो। अनुमतिको प्रतीक्षासम्म नगरी म सरासर आफ्नो कोठामा आएँ। कसैसँग नबोली घोप्टो परेर सुतेँ। चलेकै समयमा तङ्का निमनसे चलेकी चाहिँ हो, हिँड्दाखेरि अलि राम्ररी पहिला टेक्नुपर्छ नि। भर्खरै कोठामा आएकी दिदीले रिसाउँदै फुसफुसे स्वरमा भनी, देख त दुनियाँकै सामने तोरा उप खडाउ जे छन् गोड गएकै लान्छना लगा दिल्छन्। हेर त दुनियाँका अगाडि तँलाई खराब खुट्टी भनेर लान्छना लगाइदिए। मैले पुलुक्क हेरेँ, दिदी खाटको छेउमा बसेकी थिए। अनुहार माटो खन्दा खन्दै बाहिर निस्केको पाहाको जस्तै फुलेको थियो। उसको भनाइको अर्थ हुन्थ्यो, केटाका आफन्तहरूले खराब खुट्टेको लान्छना लगाउनुमा मेरै दोष थियो। मलाई आफ्नो पैताला हेर्न मन लाग्यो। दिदी बाहिर निस्केपछि उठेर ढोकाको चुकुल लगाएँ अनि ओछ्यानमा बसेर पैताला हेरेँ। उभिएर भुइँमा टोकी हेरेँ। साँच्चै म त खराब खुट्ने रहेछु। यो कुरा त मैले यसअघि ख्यालै गरेकी थिइनँ छु, किनकि मलाई आफ्नै शरीरको बनावटदेखि पहिलोपटक दिक्क लाग्यो। पैताला फेरि हेरेँ, साँच्चै खराब खुट्ने रहेछ। मलाई पैतालाको खराब रूप मेटाउन मन लाग्यो, ताछेर तराई जस्तै सम्म बनाउन मन लाग्यो। तर मान्छेले मनले चाहेका सबै कुरा गर्न सम्भव हुने भए दुनियाँ यस्तो मात्रै कहाँ हुन्थ्यो होला र। फेरि ओछ्यानमा घोप्टो परे, आँखा चिम्लिरहेकी थिएँ। केही सोच्ने मन लागिरहेको थिएन, तर सोच्न मन नलागेर धर कहाँ पानी रहेछ र। मेरो भित्री चेतनामा त्यही केटा र उसको आफन्तहरूको अनुहार नाचिरहेको थियो, हाँसेको बोलेको त्यो आवाज गुन्जिरहेको थियो, उनीहरूको व्यवहारलाई मनले पर्गलिरहेको थियो। सोचेँ, यस्ता निकृष्ट सोचाइ भएका परिवारको केटोसँग बिहे गर्नुभन्दा बरु कुमारी नै बस्नु जाति ठिकै भयो। यिनीहरूले मलाई मन नपराएर राम्रै गरे, तर यिनीहरूले कुनै न कुनै केटी मन पराएर बिहे त गराउलान्, उसको भविष्य के होला? यो प्रश्न सोचिन सक्दै म हत्ता लिएँ। एक्कासी कसैले घाँटी समातेर अठ्याए जस्तो भयो। म यति धेरै निसासिएँ कि मानौ म धुवै धुवाले भरिएको कोठामा थुनिएकी छु। वास्तवमा कोर्राको चोटभन्दा शब्दको चोट बढी पीडादायक हुने रहेछ। त्यसपछि उनीहरू घरमा बनाएका खानेकुरा समेत नखाइ हिँडेछन्। खाना खाएर जानुस् भनेर भिनाजुहरूले कति अनुरोध गर्दा पनि टेरेनछन्। बासी खानेकुरा पर्सिपल्टसम्म गनाइरह्यो। आखिर यी पुरुषहरू स्त्रीहरूको रूपकै पछि किन लाग्छन्? ऐनामा आफ्नो अनुहार किन हेर्दैनन्? आफ्नो चरित्र किन निहाल्दैनन्? अनुत्तरित प्रश्नै प्रश्नको मोहरोले मेरो मन धेरै दिनसम्म रेङ्गाइरह्यो। म कोठामा एक्लै बसेर विगतमा भोगेका अपमानपूर्ण घटना एक एक गर्दै सम्झिरहेकी थिएँ। ती घिनलाग्दा पुरुष अनुहारहरू सम्झिरहेकी थिएँ। ती केटाहरूसँगै आएका तिनका आफन्त बनाउँदा स्त्रीहरूलाई धिक्कारिरहेकी थिए, जो महिला भएर पनि महिलाको अपमान गर्न, मानसिक आघात पुर्याउन उद्यत थिए। मलाई लाग्यो आइमाईका शत्रु आइमाई नै हुन्छन् भनेर त्यसै भनिएको होइन रहेछ। ढोकामा देखा परेकी आमाको गालीले मेरो एकहोरो सोचाइ एकाएक भङ्ग भयो। उहाँले भन्नुभयो, ओए तु अविनले तयार नआएको भएल, कुटुम्बसँग आवेकै बेरा हो गएल, जल्दी से नहाके तयार हो जा। होइन त अझै तयार परेकी छैनस्, मान्छे आउने बेला भइसक्यो, तुरन्त नुहाएर तयार हो। केटाहरूको टोली आइपुग्नुभन्दा पहिला लमी बनेका मामा माइजू आइपुग्नुभयो। मामा आमासँग बसेर कुरा गर्न थाल्नुभयो मलाई देखाउने तयारीको विषयमा। माइजू चाहिँ आमालाई ढोक गरेर सरासर बाथरूम बस्नुभयो। त्यसपछि मेरो कोठामा आउनुभयो। अट्टेस मट्टेस हुने गरी हातभरि लगाएका लालचुडी बजाउँदै अनुहार पनि भर्खरै फेसियल गरेको जस्तो थियो। झन्नै मेरै उमेरकी माइजूले निलो साडीमा निलै ब्लाउज लगाउनु भएको थियो। सिल्वर माछा जस्तो ज्यान भएकी उहाँ त्यो साडी चोलोमा साँच्चै आकर्षक देखिनु भएको थियो। केही नभएझे गरेर मैले उहाँलाई जिस्काइदिएँ, यी साडी पहिरके सेहरू टिक्ली लगाइले बिना अकेले चल्यौँ त मामी रौवा के, यो साडी लगाएर सिन्दूर टिका नलगाइ एक्लै हिँड्यो भने त माइजू तपाईँलाई। तर माइजूले मेरो कुराको वास्ता गर्नु भएन, भन्नुभयो जा अभिनले काए तयार नै कि भइल, पाहुना छन् हामी अब आइ कहिके फोनमै पुस्दै के पुस्दै बाँड्छन्। खै अहिलेसम्म किन तयार नपर्नु भएको, केटापट्टिका मान्छेले कतिखेर आइपुग्छन् भनेर फोनमा सोधेका सोधै थिए। बाध्यतावश तयार पर्न थाले। पहिलो र दोस्रो पटकको उत्साह कौतूहल मनमा पटक्कै थिएन, यान्त्रिक चाहिँ भइसकेकी थिएँ। मेरो मन निचोरिसकेको थियो। केटा पक्षको स्वागतका लागि साडीले टाउको पुरै छोपेर आँपको पात फुल र पानी राखेको कलश बोकी शुभ होस् भनी अगाडि राख्नु मेरो लागि शौचालय जानु जस्तै सजिलो काम भइसकेको थियो। म तयार परेर बसेको झन्डै एक घन्टापछि केटो पक्षका मानिसहरू मोटरसाइकल चढेर आए, चारवटा मोटरसाइकलमा 10 जना। उनीहरू आइपुगेपछि बिनाजुले स्वागत गर्नुभयो। बैठक कोठामा बसेपछि उनीहरू गफगाफ गर्न थाले, म आफ्नै कोठाबाट गफ सुनिरहेकी थिएँ। केटाको साथमा आएको एउटा पुरुषले भन्दै थियो, एकराला अभिन तक नौगे लैकी देख लेनी छन्, कहाँ कुछो नमिलेला झापु, हैरान हो गैल बानी छन्। यसका लागि अहिलेसम्म 9 केटी हेरिसक्यो, कहाँ के मिल्दैन हैरानै भइसक्यो। मानौ ऊ एउटी केटीको परिवारका सामु पुरुषार्थ छाटिरहेको थियो, आफ्ना छोरी चेली छैनन् नै जस्तो गरे। वास्तवमा हाम्रो मधेसी समाजका शिक्षित बनाउँदा पुरुषहरूको बुद्धि गुच्चुकमा हुन्छ भनिएको त्यसै हो रहेछ। आफैले ठक्कर नखाइ त्यो बुद्धि अगाडि आउँदै आउँदैन रहेछ। यदि मेरो ठाउँमा उसकी बहिन वा बेटी हुन्थ्यो भने के उसले त्यसो भन्न सक्थ्यो? न टलबुल्टलाई पनि घोटेको घोटे गर्यो भने सियो बन्छ भन्ने भनाइ छ। उसका कुरा सम्झिरहँदा मेरो रिसको पारो साँच्चै तातिएर आयो। उनीहरूका सामु गएर मलाई भन्न मन लाग्यो, अब सजियासे 10 हो जाइन, भरेदेखि 10 हुने भयो होइन त? तर म त्यसो भन्न सक्दिनँ थिएँ किनकि हाम्रो समाजको संस्कार अनुसार मैले त्यसो भन्नु असभ्यता ठहर्थ्यो। फेरि मलाई फलानीले आफूलाई हेर्न आएको केटा पक्षका मानिसहरूसँग मुखमुखै लागिरहे, अब त्यस्तालाई कसले बिहे गर्छ भन्दै गाउँका मानिसहरूले गर्ने टिका टिप्पणीको शिकार हुने मन पनि भएन। हाम्रा ऋषि महर्षिहरूले सदियौँदेखि भन्दै आएका छन्, अरूको निन्दा र आलोचना नगर्नु, त्यसले सबैभन्दा पहिला आलोचितलाई भन्दा आफैलाई हानि पुर्याउँछ। तर पनि मान्छेहरूको आलोचना गर्छन्, यसमा अशिक्षितहरूभन्दा पनि शिक्षित भनिनेहरू सबैभन्दा अगाडि छन्। मलाई त लाग्छ मान्छेहरूलाई अरूको आलोचना नगरी, अनावश्यक टिप्पणी नगरी, खोट नदेखाई प्रगति गरेको छ भने आरिस नगरी खाएकै बस्दैन। वास्तवमा अरूको आलोचना नगरी अरूको खोट नदेखाई पनि त आफूलाई असल र अरूभन्दा अब्बल प्रमाणित गर्न सकिन्छ नि। यसप्रति मान्छेहरू कहिल्यै विचार गर्दैनन्। अरूको आलोचना गर्नु हाम्रो समाजको जीवनशैली नै भइसकेको छ। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन कृष्ण विरलको उपन्यास लालचुडीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सही था कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। श्रुति सम्वेकमा हामी कृष्ण अविरलको उपन्यास लालचुडीको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ।
जा रे अपने मंदिर वा जा रे अपने मंदिर वा जा
एकैछिनमा बैठक कक्षबाट बोलावट आयो। म गएँ तर उत्साह पटक्कै थिएन। शरीरले स्विच दबाइएको रोबोटको रूप धारण गरिरहेको थियो। सामुन्यमा पुगेर बसिसकेपछि मलाई हेर्न आएको केटालाई कता कता देखेँ जस्तो लाग्यो। मन सशङ्कित भएर आयो। यो केटालाई मैले कहाँ देखेँ भनेर घोरिएर सोचिरहेको थिएँ। अचानक मलाई एउटा घटना याद आयो। झन्डै एक वर्ष अघिको कुरा हो। कलेज पढ्ने साथी पिङ्की र म पिया निर्मोया हेर्न त्रिमूर्ति सिनेमा हल गएका थियौँ। भोजपुरी फिल्म थियो त्यो। हल खचाखच परिन थालेको थियो। जताततै केटा मान्छे नै केटा मान्छे। हामी चाहिँ आफू जस्तै केटीहरू वा फ्यामिली बसेको ठाउँ खोज्दै थियौँ तर नपाएर हैरान थियौँ। त्यही बेला एउटा केटाको छेउमा दुईवटा सिट खाली देखियो। हामी नजिकै गएर हेर्दा केटा छेउको एउटा सिटमा रुमाल राखिएको रहेछ। यी सिट खाली हँ, यो सिट खाली हो, साथीले सोधी। हँ, सिनेमा हलभित्र पछिदेखि नै हामीमाथि गिद्दे नजर लगाइरहेको त्यो केटाले भन्यो अनि हतार हतार आफ्नो रुमाल कुर्सीबाट टिप्यो। पिङ्की भित्तातिरको सिटमा बसी। म चाहिँ त्यो केटाले रुमाल झिकेको सिटमा बस्न बाध्य पाएँ। त्यहाँ नबसी उपाय नै थिएन, कि त फिल्मै नहेरी बाहिर निस्कनु पर्थ्यो। जब फिल्म सुरु भयो म हैरान हुन थालेँ, किनकि त्यो केटाको हात घरिघरि मेरो तिग्रासम्म सुमन आइपुग्थ्यो। म उसको हात झट्कारेर हटाइदिन्थेँ, आँखा तरेर हेर्थेँ। सिनेमा हलभित्र त्योभन्दा बढी गर्ने उपाय पनि थिएन। यो केटाले मलाई यस्तो गर्यो भनेर होहल्ला गर्न साथ दुनियाँका सामु आफ्नै बेजत हुने खतरा। तर ऊ यति लिचड थियो कि एकैछिनमा तिग्रामाथि हात ल्याइपुर्याइहाल्थ्यो। एकपटक त मैले उसको हातमा नराम्ररी चिमोटी दिएँ, दुखाइले होला। एकछिन त उसले हात ल्याएन तर दुख्न छाडेपछि फेरि उइचारा। त्यो केटाले दिएको हैरानीका कारण पिया निर्मोहिया भन्ने फिल्मको मध्यान्तर अघिको कथानक कस्तो छ भन्ने पनि याद रहेन। फिल्म हेरिस भन्दा हेरे भन्ने मात्रै भयो। मध्यान्तर भएपछि कस्तो मान्छे रहेछ भनेर उसको अनुहार हेर्न मन लाग्यो। तर उतिर टाउको घुमाउँदा अघि बाहिर निस्किसकेको रहेछ। उसको ढाड मात्रै देखेँ। त्यसपछि मैले पिङ्कीलाई ठाउँ साट्न भने, कारण थाहा नपाएकी उसले मानि पनि। त्यो मान्छे फिल्म सुरु भएपछि मात्र आफ्नो सिटमा बस्न आइपुग्यो। बिचबिचमा मैले उसको गतिविधि याद गरिरहेकी थिएँ। साथी पिङ्कीलाई पनि त्यसै गरी दुःख दिइरहेको थियो। यी आदमी त हैरानो गरिदिएले वा, यो मान्छेले त हैरानै बनाइसक्यो। फुसफुसाउने स्वरमा उसले मेरो कानमा भने, कस के चिउटी काट्ले न, मजाले चिमोटी देन। मैले उपाय सिकाइदिएँ। नभन्दै उसले नराम्ररी चिमोटी दिएछ, हातको छाला समेत पिल्सिने गरी। त्यसपछि चाहिँ उसले हात लम्काएन रे। सिनेमा सकिन साथ मैले उसको अनुहारमा निहालेर हेरेँ, चिनी राख्नका लागि। जिन्दगीमा कुनै दिन कहीँ भेट भएछ भने जवाफ दिनुपर्ला भनेर, तर ऊ कहीँ भेटिएको थिएन। म जससँग भएँ सपनाबाट बिउजे चाहिँ। मैले फेरि एकपटक त्यो केटाको अनुहार हेरेँ। त्यो माघको महिना थियो तर म पसिनाले खलखले भएँ। उखुस मुखुस भएर आयो, काँटी सुक्यो, किनकि सिनेमा हलको अँध्यारोमा हाम्रो तिग्रा सुमसुमाउने त्यही केटो अहिले मलाई हेर्न भनेर घरमा आएको थियो, जसको स्वागत सत्कारका लागि मेरा आफन्तहरू दत्तचित्तले लागि परेका थिए अनि म चाहिँ श्रृङ्गारमा सजिएर प्रस्तुत भएकी थिएँ। त्यो केटाले मन पराएकै भए पनि म ठाडै अस्वीकार गर्नेवाला थिएँ। परिवारले जेसुकै भन्दै गर्थ्यो। आखिर केटाहरूले खुलेआम रूपमा यो केटी मन परेन भन्दा हुन्छ भने, हामी केटीहरूले चाहिँ यो केटा मन परेन भन्दा के बिग्रन्थ्यो? आत्मसम्मानमा ठेस पुग्दाको चोट कस्तो हुन्छ भनेर चाख्थे नि तिनीहरूले। उसले पनि मलाई मन पराएन, आफू समान पढेकी भई भनेर आक्षेप लगाएछ। म मलाई त लाग्छ त्यसले मेरो जति पनि पढ्न सकेको थिएन। सायद इन्डियाबाट बिए पास गरेको सर्टिफिकेट किनेर ल्याएको कारण पनि मसँग बिहे गर्नको लागि मन्जुरी जनाउन उसलाई हिंताबोध भएको थियो। साला ढोङ्गीहरू, यद्यपि मेरो आफन्तहरूले बराबरी पढेको भएर के फरक पर्छ, जनजीवन चलाउन सजिलो हुन्छ भनेर सम्झाउने कोसिस गर्नुभएछ, तर उसले मान्दै मानेनछ। बढी पढेकी केटी भयो भने श्रीमान सँगसँगै जागिर खान खोज्छन्, घरको काम गर्दैन उसले ठाडे भनेछ। वास्तवमा उसलाई जीवनसाथी होइन, घरमा काम गर्ने नोकर नै चाहिएको रहेछ। सकेर म निधाउन खोज्दै थिएँ। आइमै मान्छे डाकको छोडी छोडी रहेको, लोग्ने मान्छेले चरको स्वरमा गाली गरिरहेको आवाजले मेरो तन्द्रा खलबलियो। जुरुक्क उठेँ, बहिन झ्यालमा उभिएर आवाज आइतिर हेर्दै थिए। म उठेको देखेपछि आत्तिदी उसले भने, देख न दिदी, सुनेलाल भैया रश्मि भौजीके त मार्के मुहाइ लगल, आज ऊ दारू पिके आइलबा जानु। हेर न दिदी, सुनेलाल दाईले रश्मि भाउजूलाई कुटेर मार्न आँटिसक्यो, आज पनि रक्सी खाएर आए जस्तो छ।
और भूल गए हो देश गए और भूल गए हो परदेश गए परदेश गए परदेश गए परदेश गए और भूल गए
स्टिल फ्याक्ट्रीमा काम गर्ने सुनेलाल दाईको रक्सी खाने बानी पुरानै थियो। यद्यपि उनले इन्डियाबाट साह्रै असलशील स्वभाव भएकी भाउजू बिहे गरेर ल्याएका थिए, नाम रश्मी, रूपमा पनि नाम जस्तै उज्याली। ती भाउजूको बानी बेहोरा पनि यस्तो थियो कि आँखामा राख्दा पनि नबिजाउने। त्यति सुशील र सुन्दरी श्रीमतीसँगै दाईले प्रशस्तै दहेज ल्याएका थिए, झन्डै 3 लाख बराबरको। दहेजमा पाएको मोटरसाइकल चढेर अफिस जाने आउने गर्थे। दहेज देखेर उनका दुई दाजुहरू समेत आरएसले जलेका थिए। त्यही न्यूमा ठूलो किचलो भएको थियो। उनीहरू बिहे भएकै वर्ष छुट्टिएका थिए, तर पनि सुनेलाललाई दहेजमा चित्त बुझेको थिएन। तेरी बहिनको बिहेमा यति बढी दाइजु दिए तर मलाई ठगे भनेर बेला बखत भाउजूसँग रिस पोखिरहन्थे, रक्सी खाएर आएर बकुरिरहन्थे। सुने अनुसार बिहे अघि रश्मि भाउजूका माइतीले दहेजका बारेमा सुनेलाल दाईलाई सोधेका थिए अरे, तर दाईले पछि मिलाउला नि भनेका रहेछन्। वास्तवमा केटा पक्षका मानिसले बिहे हुनु अघि नै दहेजको शर्त राख्न नचाहनुको पनि कारण छ। त्यसैले कुरा छिन्न जाँदा पछि कुरा मिलाउन भनेर बहाना गर्छन्, बिहे भइसकेपछि करकापमा पार्न सजिलो होस् भनेर। यो कुरीति हाम्रो समाजमा एक प्रकारले चलनै भइसक्यो। तर जब गहुना भएर भाउजू ससुराल आउनुभयो त्यसपछि यो भएन त्यो भएन भनेर तिनै दाईले न्यू खोज्न थाले। यतिसम्म कि टिभीको कम्पनी समेत कमसल खालको भयो भनेर न्यू खोज्थे। लत्ता कपडामा त झनै न्यू खोज्न सजिलो, लान्छन लगाउनका लागि जे भनिदिए पनि हुन्थे। समाजमा दहेजको यति डरलाग्दो कुसंस्कार छ कि बिहे भएर छोराछोरी जन्मिसकेपछि पनि केटा पक्षले दहेजको माग गरिरहन्छ, छोरीको खुसीका लागि पनि माइतीले माग पुरा गरिरहनुपर्छ। मानौ उनीहरूका नजरमा बुहारीका माइती भनेका कहिले नथाक्ने लैनो गाई हुन्। दाईकी माता झन खतरा। फलाना फलाना बुहारीले यति ल्याएका थिए, यसले त ल्याउँदै ल्याएन भनेर तुलना गर्ने, मुख छाड्ने, हातपात गर्ने, उमेर पुगेकी पढे लेखेकी बहिनी चाहिँले मा र दाजुको अत्याचारमा साथ दिने, म पनि कुनै दिन बिहे भएर केटाको घर जानुपर्छ भनेर कहिले नसोच्ने। हाम्रो समाजमा लोग्ने नभएका विधवा अथवा लोग्ने भए पनि गरिब असहाय छन् भने तिनलाई सोझै बोक्सीको आरोप लगाउने कुसंस्कार छ। गाउँमा कसैका साना छोराछोरी बिरामी भए अथवा गाई भैँसीले दुध दिएन भने बोक्सी लागि भन्ने गरिन्छ। उस्तै असभ्य समाज पऱ्यो भने त उसलाई आफ्नै दिशा कोचाउन पनि बेर लगाउँदैनन्। तर मलाई त्यो सब अत्याचारको पराकाष्ठा जस्तो लाग्छ। रश्मि भाउजूमाथिको अत्याचार देख्न थालेपछि त मलाई सुनिलाल दाईकी आमा चाहिँ असली बोक्सी जस्तै लाग्थे। त्यो रात सुनिलाल दाईको एकहोरो गाली सँगैको पिटाई र भाउजूको रुवाई चर्कँदै गएपछि उनको घरमा मान्छेको भिड बढ्दै गयो। म पनि हेर्न गएँ। आमाले नजाओ भन्दै हुनुहुन्थ्यो, तर बहिनी र म नटेर हिँड्यौँ। दाईले भाउजूलाई उनको कपालमा समातेर लछार पछार गरिरहेका थिए। पिटाई सहन नसकेर रश्मि भाउजू टोलै उचालिने गरी चित्कार छोडिरहेकी थिइन्। त्यो देख्दा मलाई भावुन्न भएर आयो। खुट्टा लगलगी काम्न लागे। हावाको झोक्काको सामना गरिरहेको केराको पात चाहिँ जब उनी भाउजूको कपाल लुच्थे मेरो कपाल दुख्थ्यो। उनले भाउजूको ढाडमा लात्ती बर्साउँथे, मेरो ढाड अररिन्थ्यो। उनी गाउँ उचालिने गरी चिच्याउँथिन्, मेरो घाँटी सुत्थ्यो। बिहेपछि पनि यस्तै दुःख पाउने हो भने आखिर किन बिहे गर्नु, मैले आफैसँग प्रश्न गरेँ। तर मलाई अचम्म लाग्यो, दाईले भाउजूमाथि त्यति अमानवीय अत्याचार गरिराख्दा पनि हेर्न जाने मानिसहरूले केही गर्न सकेका थिएनन्। बनबारी बड्का बाबु अघि सर्नुभयो सम्झाउनका लागि, तर सुनेलाल दाई ती वृद्ध बड्का बाबुमाथि नै जाइ लागे। उनको अनुहारमा दारीजुङ्गा भएको किम्बदन्तीको राक्षसी स्वरूप सर्लकै उत्रेको देखिन्थ्यो। मेरा रुके मारी कि पिटी कि सजा के रखी, हाम्रो निजी मामला हो, अपने लोगिन के का मतलब, अपन अपन घरे जाइ लोगिन, मेरी स्वास्नीलाई कुटो कि मारौँ कि सजाएर राखौँ कि मेरो निजी मामला हो, तपाईँहरूलाई के मतलब, जानुहोस् तपाईँहरू आफ्नो आफ्नो घर। पतुवा त आदमी हौ, इतना बेसी अत्याचार करे कि ना होई, तोहर पिटाई अंगर कुठाऊ लाग पर जाई तो जानो ना जा सकेला, तोरा के जेल जाए कि पर सकेला, बुहारी भी मान्छे हो, यति धेरै अत्याचार गर्नु हुँदैन, तिम्रो कुटाई कुठाउमा पर्यो भने जान जान सक्छ, तिमीले जेल जानुपर्ने हुन सक्छ, बड्का बाबुले भद्र पारामा सम्झाउन खोज्नुभयो। यसनको लक्ष्मी कि मुहाँकै जेलै जाए मिले त ठिकै रहल, यस्ता लक्ष्मीलाई त मारेर जेल जान भए पनि आनन्द हुन्छ, सुनिलालले झन् उग्र भएर भने। बोलीसँगै भाउजूको पानी पेटमा नराम्ररी लात्तीले भकुरे अनि कपालमा समातेर घिस्याउँदै आफ्नो कोठातिर लगे। मलाई भने भनन्न रिङ्गटा लागेर आयो। छेउको इँटाको थुप्रोमा थुचुक्क बसे। उता भाउजू रुन सक्न छोडिसकेकी थिए, काँटीमा हिक्क हिक्क मात्रै बाँकी थियो। सायद त्यसबेलासम्ममा रुनका लागि उनको आँसु रेतिसकेको थियो, काँटी सुकिसकेको थियो। सुनिलाल दाईकी आमा जसलाई हामी बढी माई भन्थ्यौँ र उनकी बहिन नितु पनि हामी माथि नै झम्टिए। निर्लज्ज सबके काम नैखे त तमासा देखे आइल बा लोक, कहाँ देखत बाढ लोगिन, जा आफन आफन घर, नकचरा नकचरीहरू काम नपाएर रमिता हेर्न आउँदो रहेछन्, के हेर्न आएका, आफ्नो घर जाओ। सुनेलाल दाइकी आमा जसलाई हामी बढी माई भन्थ्यौँ त्यो दृश्य देखेपछि मैले आफूलाई सम्हाल्नै सकेन। उठेर भनिदिएँ, तमासा देखाइब लोकिन त के देखेन आई, आदमी हो कि भी आदमी जैसन व्यवहार गरिन सकेवाला छन्। बहुजीको पक्षमा बोलेवाला नै रहेके लोग यहाँ भइके कहके कुछ भी करके मिले। रमिता देखाएपछि हेर्न को आउँदैन त, मान्छे भएर मान्छेको जस्तो व्यवहार गर्न नजान्नेहरू। बाउजूको पक्षमा बोलिदिने माइती यहाँ छैनन् भनेर जे गर्न पनि पाइन्छ। औरी बेसी बोल्बु, दुनियाँको लोक देखके छोडल निर्लज्ज बिहाय, अझ बढ्ता हुन्छस् दुनियाँले थुकेर छाडेकी नकचरी। सुनेलाल दाइकी आमा मैमाथि झम्टिन्, रास्ता चलेवाला कवानो छवारी के सहौँ भाग्के हो जोना होना, दोस्राके घर बिगाडेला नैहर बैठली जेवा, बाटो हिँड्ने कुनै नाटो समातेर पहिले जानु नि बरु, अर्काको घर भाँड्नलाई माइत बसेकी। मलाई पनि धेरै कुरा भन्ने मन थियो तर सकिनँ, जति कोसिस गर्दा पनि सक्दै सकिनँ। घाँटीमा माछाको काँडा अड्के जस्तो भयो, कसैले जिब्रो थुतिदिए जस्तो पीडा भयो। पत्रो हो त के करो बेटी हक कहके सोचे नसकेवाला, बुहारी पनि कसैको छोरी हो भनेर सोच्न नसक्नेहरू, दिक्क मान्दै मोहनलालले भन्यो, यहीसान राक्षसनी छन् कि सम्झावल बेकार, यस्ता राक्षसनीहरूलाई सम्झाउनु नै बेकार। म भन्दा दुई तीन वर्ष कान्छो जस्तो लाग्ने त्यो केटाको कुरा ठिक लागे। मैले पढे लेखेको सोनेलाल भन्दा अशिक्षित मोहनलालमा मान्छेपन देखेँ। आखिर मान्छे शिक्षा र सम्पत्तिले मात्र शिष्ट नहुने रहेछ, संस्कार पाए भने पढ्न नपाएकाहरू पनि मान्छे भन्न सक्दा रहेछन्। हामी सँगै फर्क्यौँ। बनवारी बड्का बाबुले पनि दिक्क मान्नुभयो, भन्नुभयो, किचनमै ढेपा मारल पर अपने देहमै छिटा परेला, बेकारे सम्झावे गए नि, रक्षण चलाई मुख छिटा, बेकार सम्झाउन खोजेछु। बाटोमा मोहनलालले भन्यो, बिहान पर्सो बादमे जाके नितुके भी ओकरे मरदा सास ननद पिटी, तब मात्रे एकने के दिमागमे बात घुसी, भोलि पर्सि नितुलाई पनि उसका लोग्ने, सासु र नन्दले त्यसै गरी पिटेपछि मात्र चेत्छन्। गाउँके दोसर जाने सुनेवाला लोकसे अगाडि बोलके तोरा काहेला जननिहार होकेले परल, गाउँका अरू जान्ने सुन्नेहरूभन्दा अघि सरलतालाई किन जान्ने हुनु परेको। घर आएपछि आमाले हामीलाई उल्टे गाली गर्नुभयो, उक्ने कि उहे गाडी सुने गैल रलुहाना, उहाँ आँगनमा उभिरहनु भएको थियो हामीलाई पर्खेर। त्यो रात म पटक्कै निदाउन सकिनँ, मोहनलालको अनुहार आँखाभरि आइरह्यो दृश्य भनेर। एउटा टुरो केटो जसलाई 20 वर्ष अघि बनबारी बड्का बाबुले कलैया बजारमा रुँदै गरेको अवस्थामा भेटेर ल्याए, पाले, हुर्काए। पढे लेखेका पुरुषहरूभन्दा साहु अक्षर पनि नचिनेको उसको विचार कति महान छ, म सोचमग्न भइरहेँ। सँगसँगै रश्मि भाउजू र सोनेलाल दाईको अनुहार पनि आइरहे। सोनेलाल दाईकी आमा र नितुले उकलेका शब्दले रातभरि मेरो जिउमा निर्बाध चितोरिरहे। पर्तिर भाइको कोठामा कुन एफएममा हो जेबी टुरेको स्वरको सुमधुर गीत बजिरहेको थियो, आमा दिदी बहिनी हो कति बस्छ दासी भाइ सुखको सधैँ प्यासी भनेर। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ कृष्ण अविरलको उपन्यास लालचुडीको वाचन सुन्दै हुनुहुन्थ्यो। दाइजो प्रथाको विरुद्धमा लेखिएको यो उपन्यासको वाचन सँगसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह, सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। इमेलका लागि shrutiit@unn.com.np। हवस् त, अर्को साता लालचुडीको पाँचौँ श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्रि।